الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم أفنضرب عنكم الذكر صفحا أن كنتم قوما مسرفين وكم أرسلنا من نبي في الأولين وما يأتيهم من نبي إلا كانوا به يستهزئون فأهلكنا أشد منهم بطشا ومضى مثل الأولين ولئن سألتهم من خلق السماوات والأرض ليقولن خلقهن العزيز العليم الذي جعل لكم الأرض مهدا وجعل لكم فيها سبلا لعلكم تهتدون صدق الله العظيم اللهم صل على محمد وعلى آل محمد وبارك وسلم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي واجعل لي وزيرا من أهلي آمين يا رب العالمين. سورة زخرف کا ہم نے پچھلے شش میں مطالعہ شروع کیا تھا. قرآن حکیم کا یہ 25واں پارہ ہے جس میں سورة زخرف واقع ہوئی ہے. مکی سورت ہے اور مشرکین مکہ کی جو کشمکش نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ جاری تھی اس کے حوالے سے تذکرہ ہے. پچھلی آیت میں یا پچھلی آیات میں جو گفتگو تھی وہ یہ تھی کہ اللہ سبحانہ وتعالی نے قرآن عربی تمہیں عطا فرمایا, عربی زبان میں عطا فرمایا تاکہ تم عقل سے کام لو. جن لوگوں کے درمیان قرآن نازل ہوا اولین جو قرآن کے مخاطبین تھے اہل عرب وہ قرآن کی زبان کو سمجھتے تھے, ان سے کہا کہ تمہاری ہی زبان میں ہے تاکہ تم عقل سے کام لو. البتہ اس کے ذیل میں ہم نے یہ ضرور سمجھا کہ اب ہمارے لیے عام مسلمان کے لیے کم از کم ترجمے اور تفسیر کے مواقع ہیں, ان کو پڑھ سکتا ہے, قرآن کی محفلوں میں آ سکتا ہے, پھر اللہ توفیق دے بندے کو تو وہ اور آگے بڑھے, قرآن کی زبان بھی سیکھے اور مزید اس کو آگے بڑھتے سمجھنے اور اس کے تقاضوں پر عمل کی کوشش کرے. یہ ذکر بھی آیا کہ یہ قرآن ام الکتاب لوح محفوظ سے عطا ہوا اور وہ قرآن اس کے بلند مرتبے والا ہونا اور اس کا حکمتوں والا ہونا اس کا تذکرہ پچھلی نشست میں ہمارے سامنے آیا. اگلی آیات میں مشرکین مکہ کے تعلق سے کلام ہو رہا ہے اور یہ لوگ ہر دھرمی میں آ کر قرآن حکیم کا انکار کرتے تھے. کبھی یہ کہتے کوئی اور قرآن پیش کر دو, کبھی یہ کہتے کچھ اس میں تبدیلی کر دو, کبھی یہ کہتے کہ ذرا کوئی نرم سی بات کی جائے. اس طرح کے ان کے مختلف تقاضے تھے. اس پر اللہ تعالیٰ کی طرف سے ایک اہم بات یہ بیان کی جا رہی ہے کہ اللہ تعالیٰ تو تمہارے لیے بھلائی کا معاملہ کرنا چاہتا ہے, اس کی رحمت کا تقاضا ہے کہ وہ تمہیں اپنے پیغمبر علیہ السلام کے ذریعے حق کی طرف بلائے تاکہ تم حق کو قبول کر کے اپنی آخرت کو درست کر لو. لیکن ایسا نہیں ہے کہ تمہاری ہٹ دھرمی اور تمہارے اس کلام مبین یا کلام حق کو ناپسند کرنے کی وجہ سے اللہ اپنی وحی کو ہی روک لے, ایسا نہیں ہوگا. تم تو ہٹ دھرمی پر اتر آئے ہو مگر اللہ تعالیٰ کو ایسی بے انصافی کا معاملہ نہیں کرے گا بلکہ اپنے پیغمبر کے ذریعے اس کلام کو جاری رکھے گا اور اس کا تمہاری تک پہنچنا وہ معاملہ جاری رکھے گا. آج کا مطالعہ شروع کر رہے ہیں. سورہ زخرف کی آیت نمبر 5 سے ارشاد ہوا افنضرب عنکم الذکر صفحا ان کنتم قوما مسرفین, کیا ہم تم سے یہ نصیحت یہ اعراض کر کے ہٹا لیں کہ تم لوگ حد سے بڑھ جانے والے لوگ ہو. یعنی اس پہ بات یہ بیان کی جا رہی کہ تم مخالفت پر اتر آئے ہو, پیغمبر اور ان کے صحابہ پر تشدد پر اتر آئے ہو, تم ہٹ دھرمی کی انتہا پر آ گئے ہو, تو کیا تمہاری اس ہٹ دھرمی کی وجہ سے ہم یہ نصیحت سے اعراض کر لیں, ہم تم تک پیغام کو نہ پہنچنے دیں, تمہاری بھلائی کا اہتمام نہ کیا جائے؟ یہ انداز ہے اللہ سبحانہ وتعالی کی طرف سے اس مقام پر. اس کے ذیل میں اہل علم نے یہ بھی لکھا دین کی دعوت کا کام کرنے والوں کے لیے کہ لوگوں کی ہٹ دھرمی کی وجہ سے تم حق کے بیان سے اعراض نہ کرنا. کہ ان کو کیا سمجھانا یہ تو ہے جہنمی, استغفر اللہ, ان کو کیا سمجھانا یہ کون سے مان لیں گے ہماری بات کو, ان کی حرکتیں تو دیکھو, ان کا انداز تو دیکھو. نہیں, یہ ہمارا داعی دین کا یہ انداز نہیں ہو سکتا. یہ تو اللہ فرما رہے اس مقام پر, لیکن اللہ کے اس فرمان کے ذیل میں اہل علم نے دین کی دعوت کا کام کرنے والوں کے لیے بڑا پیارا اصول بیان کیا کہ لوگوں کی ہٹ دھرمی, لوگوں کا حد سے تجاوز کرنا, لوگوں کا تمہاری مخالفت پر اتر آنا, یہ اس بات کی وجہ نہ بن جائے کہ تم حق بات بیان کرنا چھوڑ دو, تم ان تک نصیحت پہنچانا چھوڑ دو, تم اپنا کام کرو. جیسے سورۃ البقرہ میں بالکل شروع میں ذکر آتا ہے ان الذین کفروا سواء علیہم انذرتہم ام لم تنذرہم لا یؤمنون, बेशक जिन लोगों ने कुफर किया उनके हक में बराबर है, उनके हक में बराबर है कि ऐ नबी सल्लल्लाहु अलैहि वसल्लम आप इनको खबरदार करें, डराएं या ना डराएं, ये तो ईमान नहीं लाएंगे। अहले इल्म ने यहां पर नुक्ता लिखा, ये फरमाया कि अलैहिम उनके हक में बराबर है, ये नहीं फरमाया अलैहि का ऐ नबी आपके हक में बराबर है, आप इनको खबरदार करें या ना करें, ये नहीं फरमाया, बल्कि फरमाया कि उनके हक में बराबर है कि आप उनको खबरदार करें या ना करें, वो तो ईमान नहीं लाएंगे। इसके ज़ेल में भी बिल्कुल शुरू में आए थे सूरत बकरा के उलमा ने लिखा, मुफस्सरीन ने, कि यह नुक्ता ये कि नबी अलैहिस्सलाम तो दावत का काम जारी रखें, आपका अजर अल्लाह के यहां महफूज है और आपके जरिए उम्मत को तालीम दी जा रही है कि लोग नहीं मानते ना माने, बल्कि जिन लोगों के बारे में अल्लाह ने भी फैसला कर दिया कि इनको हिदायत नहीं मिलेगी, वो हर धर्मी पर अड़े रहेंगे, लेकिन तुम अपने काम को जारी रखो, तुम्हारा दीन की दावत पेश करना, लोगों को खैर की तरफ बुलाना, लोगों को हक की तरफ बुलाना, तुम्हारे इस अमल का, इस मेहनत का अजर अल्लाह के यहां महफूज रहेगा। तो यहां इन मुश्रिकीन के ताल्लुक से अल्लाह ताला उनकी हर धर्मी पर फरमा रहे, अफनोगरिबु अन्कुम ज़िक्र सफ़हन अन्कुल तुम कौम मुस्लिफीन, बस क्या ये नसीहत हम तुमसे एराज करके इसलिए हटा लें कि तुमसे तुम हद से बढ़ जाने वाले लोगों कतान नहीं, नसीहत तो पहुंच ही रहेगी, अल्लाह की तरफ से वही का नुज़ूल जारी रहेगा उसके पैगम्बर अलैहिस्सलाम पर और वो पैगम्बर दावत पहुंचाते रहेंगे, अलबत्ता तुम नहीं माना तुम्हारा अपना चॉइस है, अब तुम नहीं मानते तो पिछले लोगों ने भी कुछ ने नहीं माना, उनका तस्करा करके उस वक्त के मुश्रिकीन मक्का को इबरत दिलाई गई। फरमाया वकम अरसलना मिन नबीयिन फिल अव्वलीन, और हमने पहले लोगों में भी बहुत से अंबिया भेजे, ये कोई नया मामला तो नहीं, पहले भी नबूवत और रिसालत का सिलसिला जारी रहा, अलबत्ता पहले भी लोग इनकार कर रहे थे जैसे आज तुम इनकार कर रहे हो। फरमाया कि वमा यातीहिम मिन नबीयिन इल्ला कानु बिही यस्तहज़िऊन, और उनके पास कोई नबी नहीं आए मगर वो लोग उनके साथ मजाक का मामला करते थे, उनकी हंसी बनाते थे, उनका मजाक उड़ाते थे। ये भी नोट कीजिए, अल्लाह के पैगम्बर उससे बढ़कर तो कोई पाकीज़ा जमात नहीं, लेकिन इस मुकद्दस और पाकीज़ा तरीन जमात जो कि खताओं से पाक जमात थी, जिनके किरदार पर उंगली उठाने का कोई इम्कान नहीं था, इस मुकद्दस और पाकीज़ा तरीन जमात के अफराद यानी अंबिया और रसूल का भी लोगों ने मजाक उड़ाया, कभी माद अल्लाह जादूगर कहा, कभी माद अल्लाह मजनू कहा, कभी कुछ और कहा, और मजाक भी उड़ाया, लूज टॉक भी की, कमेंट्स भी पास किए, बदकलामी भी की, इससे आगे बढ़कर बाज अंबिया अलैहिस्सलाम को कत्ल यानी शहीद तक कर दिया गया। ये सब कुछ पैगंबरों पर बीता है। आज कभी कभी क्या होता है, एक बंदे में जोश पैदा होता है, जज्बा पैदा होता है नेक नियति के साथ, मुझे खैर की बात समझ आ गई, अब मुझे खुद भी खैर पर अमल करना है, दूसरों को भी खैर की तरफ बुलाना है, दूसरों को भी दीन की दावत देनी, आगे से पलटकर वो दो जवाब दे देते हैं उल्टे, आगे से पलटकर वो लूज टॉक करते, आगे से पलटकर वो जो है कॉमेंट्स पास कर देते, तो ये बंदा रुक जाता है। इसके दिल में क्या बात आ जाती है, मैंने इनके को पैसे थोड़ी खाए हैं, मैंने कोई इनका कर्जा थोड़ी लिया हुआ है, ये जो मुझे गालियां दे रहे हैं, बुरा भला कह रहे हैं, मैंने तो इनके भले की बात की, तो अल्लाह की पना यानी अल्लाह की कसम मेरे बाप की तौबा, जो मैं आइंदा किसी को दीन की दावत दू, नहीं भाई, आप और मैं क्या हैसियत रखते हैं, हम तो खताकार और गुनाहगार, अल्लाह ने पर्दा डाला हुआ, अल्लाह का एहसान है, लोगों ने नबियों को नहीं छोड़ा, नबियों को नहीं छोड़ा, पाकीज़ा तरीन लोगों को नहीं छोड़ा, मेरी आपकी क्या हैसियत है। इसका दूसरा रुख ये है कि हाँ इस काम में ये तो होगा, इस काम में ये तो होगा, पैगंबरों को लोगों ने नहीं छोड़ा तो मुझे कैसे छोड़ देंगे लोग, और पैगंबर तो फिर भी साफ और पाक और मासूम थे, खताओं से पाक थे, बहरहाल मेरे तो कुछ किरदार के पहले लोगों के सामने भी हैं, तो उनका तो हक भी बनता है दो चार सुना दे मुझे, लेकिन जब पैगंबरों के साथ ये सब कुछ हो गया तो मेरे साथ हो गया तो कौन सी बड़ी बात है। फिर एक और बात बंदा है मोमिन को ये सोचनी चाहिए कि अगर हक की बात कहने की वजह से, खैर की बात कहने की वजह से, लोगों को सही बात की तरफ बुलाने की वजह से कुछ लोग दो चार बातें लोगों की सुननी भी पड़ जाएं, तो मेरे लिए सआदत की बात होगी कि मेरी निस्बत अपने रसूल से हो जाएगी सल्लल्लाहु अलैहि वसल्लम, कि लोगों ने तो क्या कुछ नहीं कह डाला उनको। ये तर्ज अमल बंदे मोमिन का होगा तो ये मुस्बत है, एक तरफ दावत का काम जारी रहेगा, दूसरी तरफ उसका अजर महफूज रहेगा, तीसरी तरफ वो दिल छोटा नहीं करेगा, भाई लोग नहीं माने ना माने उनका चॉइस है, मुझे तो मेरा फर्ज अदा करना है खत्मे नबूवत के बाद, अब अल्लाह के दीन की दावत देना, उसके निफास की मेहनत करना, ये मेरा काम है, नतीजे नहीं निकले ना निकले, बहुत से अंबिया शहीद कर दिए गए, उनकी मेहनतों के बज़ाहिर नतीजे सामने ना आए कोई हरज नहीं, वो अल्लाह के कामयाब है। तो मैं अपने हिस्से का काम करूं, मैं अपनी जिद्दोजहद को जारी रखूं, नतीजा तो अल्लाह के इख्तियार में हो, जब चाहेगा लोगों के दिलों को माइल कर देगा खैर की तरफ। फरमाया कि वमा याती ही मिन नबीन इल्ला कानू बिही यस्तहज़िऊन, और कोई उनके पास नबी नहीं आए मगर ये कि लोगों ने मजाक का मामला उड़ाया। माशाअल्लाह फअहलकना अशद्द मिनहुम बतशन वमदा मसलुल अव्वलीन, फिर अल्लाह ने फरमाया कि बस हमने उनसे ज्यादा कुव्वत वाले लोगों को हलाक किया है और बहुत से लोगों की हालतें और मिसालें पहले गुजर चुकी हैं। इनसे ज्यादा कुव्वत वाले मुराद ये मुशरिकीन मक्का को सुनाया जा रहा है, कभी अबू जहल को भी अपनी सरदारी पर बड़ा जाम और घुमंड था, कभी अबू लहब को भी अपनी सरदारी पर बड़ा जाम और घुमंड था, कभी मुशरिकीन मक्का एतराज करते थे, मजाक उड़ाते थे। अल्लाह को एक यतीम ही मिला है जिसको अल्लाह ताला ने, जो यतीम था मादी में, उसको अल्लाह ने रसूल बना दिया। अल्लाह को ये कुरान में अल्फाज जिक्र हुए, अल्लाह को कोई बड़े शहरों में से कोई शख्स नहीं मिला, ताइफ का बड़ा शहर, मक्के का बड़ा शहर, अल्लाह किसी सरदार को अपनी रसालत और नबूवत के लिए चुन लेता, ये मजाक उड़ाते थे। तो अल्लाह ताला फरमा रहे इनसे ज्यादा कुव्वत वालों को हमने हलाक किया, इनसे ज्यादा कुव्वत वाले कुरान एक जगह कहता है जो इन मक्के वाले को वालों को दिया है ये उसके 10% को भी नहीं पहुंचे, 10% को भी नहीं पहुंचे जो अल्लाह ने पिछली कौमों को अता किया था। कौम आद को देख लें, कौम समूद को देख लें, फिरौन और आले फिरौन को देख लें, नमरूद और शद्दाद को देख लें, बहुत कुछ अल्लाह ने दिया, लेकिन अगर ये लोग अल्लाह के पैगंबरों से कश्मकश में मुब्तला रहे और इन्होंने पैगंबरों की बात को कबूल ना किया बल्कि ढिटाई का सबूत किया, पेश किया और पैगंबरों की मुखालिफत पर कमर बस्ता हो गए तो अल्लाह ने बर्बाद कर दिया। किसी को शोलों के जरिए, किसी को जलजले के जरिए, किसी को पत्थरों के जरिए, किसी को तूफान में गर्क करके, किसी को आंधी चलाकर, तो ये मिसालें मौजूद हैं। ये कुरान आज भी हम पढ़ रहे हैं, कयामत तक पढ़ते रहेंगे। और अल्लाह ने वाकयात कुरान सिर्फ किस्सों के लिए, स्टोरी टेलिंग के लिए बयान नहीं किए बल्कि कुरान इस बुक ऑफ गाइडेंस, कुरान हिदायत की किताब है, ये अल्लाह ने हिदायत के लिए बयान किए। और अल्लाह अला कुल्ली शयइन कदीर है, माजी में जिस रब ने बड़ी अकवाम को तबाह बर्बाद किया, कभी तूफान, कभी बारिश, कभी जलजले, कभी कुछ और, वो अल्लाह आज भी कादिर है। उस वक्त मुशरिकीन मक्का को समझाया गया कि अल्लाह कादिर है, आज भी और आप कुरान पढ़े आज भी बताया जा रहा है अल्लाह कादिर है, कल कोई कुरान पढ़ेगा उसको भी बताया जाएगा अल्लाह कादिर है। इसमें भी दो पहलू हैं, एक पहलू जालिमों, सरकशों, बागियों के लिए धमकियां कि अल्लाह की पकड़ भी दुनिया में भी आती है, और ईमान वालों के लिए तसल्लियां कि हिम्मत ना हारना, तुम अपने मौकिफ पर, हक की बात पर डटे रहना, जालिमों और मुजरिमों से निमटने के लिए अल्लाह काफी है, और इस तसल्ली के लिए ये पिछले वाकयात को तुम अपने सामने रखना। आगे फरमाया وَلَئِن سَأَلْتَهُم مَّنْ خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ, और अगर तुम इनसे पूछो किस ने आसमान और जमीन को पैदा किया, यानी ये मुशरिकीन मक्का जो अल्लाह के साथ शरीक ठहराए बैठे हैं, 360 बुतों की गंदगी को बैतुल्लाह में लाकर इन्होंने रखा हुआ है, किसी को फला शय का देवता देवी माना हुआ है, किसी को फला इख्तियार का साहिब इख्तियार माना हुआ है, जरा इनसे पूछे तो सही ए नबी अलैहिस्सलाम। वला इन सअलतुम मन खलकस समावाति वल अर्ध, अगर अब आप इनसे पूछे कि किसने आसमान और जमीन को पैदा किया, लयकुलुन खलकहुन अल अजीजुल अलीम, तो वो जरूर कहेंगे इन सब को पैदा किया उस अल्लाह ने जो गालिब है, इल्म रखने वाला है। अजीब बात, मुशरिकीन मक्का खालिक अल्लाह को मानते थे, नोट कीजिएगा, मुशरिक वो नहीं होता जो अल्लाह को ना माने, उसको तो हम अंग्रेजी में एथीस्ट कहते हैं, मुल्हिद कहते हैं, जो खालिक कायनात का ही इनकार करता है। मुशरिक वो होता है जो अल्लाह को मानता है और अल्लाह के साथ शरीक करता है, किसी को मखलूक में से अल्लाह जैसा करार देता है, मखलूक में से किसी को अल्लाह के बराबर करार दे देता है, मखलूक में से किसी को वैसे इख्तियार दे बैठता, समझता है कि इसमें इख्तियार हैं जो कि खालिक कायनात के पास है, वरना अल्लाह सुबहान तआला को खालिक, ये तो मुशरिकीन मक्का भी मानते थे, कुरान कह रहे लयकुलन खलकहुन अल अजीजुल अलीम, वो जरूर कहेंगे इन सबको पैदा किया अल्लाह जो कि गालिब है उसने और जो अलीम है, इल्म रखने वाला उसने। गड़बड़ क्या करते थे, अल्लाह के इख्तियारात में शरीक करते थे, अल्लाह की हाकमियत में शरीक करते थे। हाँ खालिक तो अल्लाह है मगर ये नफे देने वाला ये फला है, ये लात मनात उज्जा, ये देवी देवता ये हमें बचाने वाले हैं, ये औलाद देने वाला, ये रोजी देने वाला है, खालिक अल्लाह है, जी, और मामलात जिंदगी में नहीं। यहां तो अबू जहल जो कहेगा वो बात मानेंगे हम। उनकी भी पार्लियामेंट थी, आपके इल्म में है, कुरैश मक्का की पार्लियामेंट थी जिसका नाम है दारुल नदवा। वहां इनके बड़े सरदार बैठते थे और बड़े फैसले हुआ करते थे। हद ये है कि एक मरतबा हिजरत से कबल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की माद अल्लाह कत्ल की नापाक साजिश इसी दारुल नदवा में तैयार हुई थी इनकी पार्लियामेंट में। और मजीद बड़ा सीरत की किताबों में आप पढ़ें तो शैतान एक इंसानी बूढ़े सरदार की शक्ल में मौजूद था। और कुछ लोगों ने अलग अलग बातें कही, अबू जहल बदबख्त ने कत्ल करने की साजिश दी कि सारे मिलकर अकबर की हमला कर दें इनके ऊपर, माद अल्लाह नबी सल्लल्लाहु अलैहि वसल्लम पर। तो इस मलून शैतान ने कहा बिल्कुल सही कह रही है, बात तो इसकी, बाकी सारी बकवास है, असल तो ये बात है जो इसने कही है। अल्लाह अकबर। तो इनकी पार्लियामेंट थी, वहां इनके सरदार बैठते थे, सर जोड़कर बैठते थे, फैसले होते थे, फैसले नाफिज होते थे, खालिक अल्लाह है, फैसले इनके चलेंगे। और अल्लाह क्या कहता है, अल्लाह तीन मरतबा कहते हैं कुरान में, इनिल हुक्म इल्ला लिल्लाह, हुक्म का इख्तियार फकत अल्लाह सुबहानो ताला के लिए। तो ये भी शिर्क है कि मट्टी का बुत बना के उसको सजदा किया जाए और उससे ही उम्मीदें रखी जाए जो उम्मीद अल्लाह से होनी चाहिए। तो क्या ये शिर्क नहीं कि पैसे का बुत बनाया जाए और उसकी सेवा की जाए, पूजा पाठ की जाए, और उस पैसे के कमाने में हलाल हराम को भी भुला दिया जाए, इसी पैसे को समझा जाए कि ये सब कुछ है, और इसके बनाने और इसको बढ़ाने में हलाल हराम की तमीज को छोड़ दिया जाए, ये भी एक नौयत का शिर्क है। और बुखारी शरीफ की हदीस है, तईसा अब्दुद्दीनार व अब्दुद्दिरहम, हलाक हो गया दिरहम का बंदा और दीनार का बंदा। बंदा किसका बनना है, अल्लाह का। माल का ऐसा पुजारी है, माल के पीछे ऐसे दीवाना है, अल्लाह के अहकाम का माल हो। ये शिर्क का मसला तो उम्मत मुस्लिमा के साथ अमली एतबार से, मामलात के एतबार से, ऊपर पार्लियामेंट बैठी हुई हो, जो चाहे फैसले कर दे, तो जो चाहे फैसले कर दे, ये तो अल्लाह का इख्तियार है भाई, जो चाहे वो करे, मखलूक का इख्तियार थोड़ी। मखलूक की हैसियत में मैं और आप तो पाबंद है अल्लाह सुबहान व तआला के अहकाम के। अब ऊपर कभी पार्लियामेंट बैठ के गैर इस्लामी कानून बना दे या अल्लाह की शरीयत के खिलाफ कानून बना दे और वो नाफिज चल रहा हो, तो ये भी शिर्क है कि अल्लाह का इख्तियार है हुक्म देने का, उसमें मखलूक को शामिल कर दिया गया और मखलूक वो फैसले कर रही है बैठ के कि जो अल्लाह और उसके रसूल अलैहिस्सलाम के फैसले के खिलाफ हो। इस शिर्क का मसला उम्मत के साथ, ये वो गोशे आमाल के एतबार से, अमली एतबार से, जहां उम्मत को खतरा है कि कहीं शिर्क में मुब्तला ना हो जाए। वरना अल्लाह को खालिक तो मुशरिकीन मक्का भी मानते थे, ये तो हमारे यहां मसाइल है कि फला है वो औलाद दे देगा, फला है वो रोजी दे देगा, बस इसको राजी करूंगा तो मेरा इंक्रीमेंट लगेगा, चाहे राजी करने में अल्लाह की शरीयत पामाल हो जाए, ये करूंगा तो पैसा मिलेगा, यानी हराम कमाऊंगा तो पैसा मिलेगा। भाई क्यों, अल्लाह राजिक है, वो देगा तुम्हें इंशाल्लाह, और उतना ही मिलेगा जितना चाहे मेहनत कर लो, जितना मुकद्दर में लिखा हुआ है। लेकिन अल्लाह का हुक्म एक तरफ, जो चाहो हलाल कर लो, जो चाहो हराम को हलाल कर लो। ये हदीस में अल्फाज है, ये कोई लफाजी मैं नहीं कर रहा हूं। हदीस में बुखारी की रिवायत, अल्लाह के रसूल अलैहि सलाम ने फरमाया, एक वक्त आएगा लोगों को फिक्र नहीं होगी कि जो वो कमा रहे आया वो हलाल का है या हराम का, कोई फिक्र नहीं होगी। तो ये हलाल और हराम के फैसलों के अंदर दखल अंदाजी करना, ये अल्लाह की हाकमियत के इख्तियार में दखल अंदाजी करने के मुतरादिफ है, और ये भी अमली एतबार से एक नौ का शिर्क है। और आज अब जो बातें हो रही है मुस्लिम ममालिक के अंदर, वो तो और ज्यादा आशीर्वाद की बात, वो खत्म नबूवत के हवाले से हलफनामे का मामला तो हल हो गया, मसला अर्ज करूंगा कुछ उस पर इंशाअल्लाह ताला, मगर हर थोड़े अरसे के बाद ये चेक कर रहे हैं ताकि अपने बैरूनी आकाओं को, जिनके ये गुलाम परवरदा, जिनके टुकड़ों पर ये पलते और भौंकते हैं, फिर उनको खुश किया जा सके। हर थोड़े अरसे के बाद ये हरकतें हो रही है। और लेटेस्ट ये कि सऊदी अरब के भी सरकारी चैनल पर अब गुलुकारा का कॉन्सर्ट भी चला दिया गया है, इस कदर झुके बिछे चले जा रहे हैं। आइडियल इस्लामी मुल्क तो वो भी नहीं, सिर्फ हमारी मोहब्बत है तो हरमैन शरीफैन से है, बाकी तो पता नहीं क्या कुछ होकर बैठे वहां पर, लेकिन अब धड़न ले के साथ इस्लामी अकदार की खिलाफ वर्जी। तो लेटेस्ट ये कि जनाब उन्होंने भी एक कॉन्सर्ट जो है मिस्र की गुलुकारा का चलाकर दिखा दिया सऊदी अरब के सरकारी टीवी पर, और साबित कर रहे हम तो बड़े रोशन ख्याल हैं, हम तो बड़े प्रोग्रेसिव हैं, वी आर नॉट बैकवर्ड एंड आउटडेटेड अकॉर्डिंग टू यू। हम तो आउटडेटेड नहीं, हम तो बैकवर्ड नहीं, हम तो बड़े प्रोग्रेसिव हैं, हम तो बड़े रोशन ख्याल हैं। इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन।
پھر اگلی بات چیک کرنے کی ضرورت یہ ہے کہ توکل اللہ پر ہے کہ ٹرمپ پر ہے. ہاں سب کچھ ہونے کا یقین اللہ سے ہے، یہ یہود و نصارہ سے، بتوں سے تجھ کو امیدیں، خدا سے نہ امیدی. اور بتا تو صحیح مجھے کافری کیا ہے اور کس کا نام کافری؟ ہم کس سے ڈرتے ہیں آج؟ اللہ سے، امریکہ سے اور کافروں سے؟ مجموعی صورتحال کیا ہے؟ نیچے آ جائیں، حرام کو کچھ لوگ اس لیے نہیں چھوڑے کہ میں بھوکا مر جاؤں گا، بچے بھوکے مر جائیں گے. اللہ کے بندے کیا تیری محنت سے مال مل رہا ہے؟ تو رازق ہے بچوں کا؟ یہ نیچے والوں کا مسئلہ. اوپر والوں کا مسئلہ کیا ہے؟ امریکہ ناراض ہو گیا، ٹرمپ ناراض ہو گیا، اور اب چائنا ناراض ہو گیا تو مسئلہ ہو جائے گا. بالکل چپ بیٹھے ہوئے ہم لوگ، برما پہ کچھ نہیں بول رہے. کیوں؟ چائنا والا برما والوں کے ساتھ ہے کہ نہیں؟ بالکل چپ بیٹھے ہوئے ہم، ہمت نہیں ہمارے حکمرانوں کی کچھ بولنے کی. تو چائنا ناراض ہو جائے گا، سی پیک کا مسئلہ آ جائے گا. پتہ نہیں کتنی بحثوں اس کے اندر وہ کرنے والوں نے کی ہوں گی، مگر چائنا راضی رہنا چاہیے، ٹرمپ ناراض نہیں ہونا چاہیے. سب سے بنا کر رکھو، اللہ ناراض ہوتا ہے تو ہوتا رہے. نیچے آ جائیے، شادی بیاہ کے موقع پہ ہم کہتے ہیں یہ بے پردگی تو نہ کرو، یہ خرافات. تو جی کیا کریں، عورتیں ناراض ہو جائیں گی، ہے نا؟ اگر ایسی غلط محفل میں آپ جانے کو منع کر تو نہیں جائیں گے تو خاندان والے ناراض ہو جائیں گے. سب کی ناراضگی کا خوف ہے، کس کا خوف نہیں ہے؟ اللہ ناراض ہوتا ہے تو ہوتا رہے. یہ نیچے ہے بھی، اوپر بھی ہو رہا ہے. اس کو بھی کبھی ہم نے سمجھا کہ یہ کوئی کفریہ طرز عمل، عقیدے کی بحث ہی کر رہا ہوں، یہ کوئی شرکیہ طرز عمل تو نہیں ہو رہا؟ قرآن کہتے تم نے نفس کی خواہش مانی، اللہ کی چھوڑ دی، یہ عبادت ہوگی نفس کی. ارائیت من اتخذ الہہ ہواہ، کیا آپ نے اس شخص کو دیکھا ہے جس نے اپنی خواہش نفس کو اپنا الہ بنا لیا؟ کلمہ کیا پڑھتے ہیں؟ ضربے لگا کے پڑھتے ہیں، لا الہ الا اللہ، لا الہ الا اللہ. جا کے سود کا اکاؤنٹ بھی کھولا ہوا ہے، شادی میں ڈانس بھی کروا رہے ہیں، خاندان کی بچی ابھی معاف کیجئے گا، ناراض نہ ہوئیے گا، بھوئی دھڑلے سے سب کچھ ہو رہا ہے. یہ کیا آخر، یہ کس کی پرستش ہو رہی ہے؟ دل چاہ رہا ہے، لوگوں کی چاہت ہے. تو قرآن کہہ رہا، اور آئی تمنی تخذ الہ ہواہ، کیا تم نے اس شخص کو دیکھا جس نے اپنی خواہش نفس کو اپنا الہ، اپنا معبود بنا لیا؟ اللہ کا حکم ایک طرف رہ گیا، نفس کی چاہت پر عمل ہو رہا ہے. تو یہ کیا ہے آخر؟ یہ ایک نوع کا شرک ہے عملی اعتبار سے. یہ وہ گوشے جو ہمارے لیے مسئلہ ہے، ہم ماننے والوں کے لیے. تو مشرکین خالق اللہ ہی کو مانتے تھے. 20 پارے کا آغاز پڑھیے، کیا توحید کا بیان ہے. کس نے زمین آسمان بنائے؟ وہ کہتے اللہ نے. کس نے درخت اگائے؟ کہتے اللہ نے. کس نے نہر جاری کی؟ اللہ نے، اللہ نے، اللہ نے. پھر گڑبڑ کیا تھی؟ پھر گڑبڑ یہ تھی کہ شکر کسی اور کا ادا ہو رہا ہے، امیدیں کسی اور سے ہو رہی ہیں، خوف کسی اور کا ہے، توکل کسی اور پر ہے، قانون کسی اور کا چل رہا ہے. یہ تو ہمارے بھی ہو رہا ہے، اس فرق کے ساتھ کہ وہ کھلے پکے کافر و مشرک تھے. ہم الحمدللہ کلمہ گو مسلمان ہیں، کوئی شک نہیں، مگر معاملات کی محفل میں آئے، معاملات کے میدان میں آئے، اجتماعی امور کے میدان میں آئے تو کیا ہو رہا ہے آج ہم سب کے سامنے؟ وہ میں آپ کے سامنے عرض کر چکا ہوں. یہ وضاحت میں نے اس لیے کی ہے، بار بار ہوتی رہتی ہے. ہمارے بیان ہوتا ہے جی مشرکین مکہ کا بیان ہے، ہم نے بڑا اچھا مشرکین مکہ کا بیان ہے، آگے چلو. میں کون ہوں؟ میں تو مسلمان ہوں، چھٹی میرے لیے کچھ ہے ہی نہیں. میرے لیے بہت کچھ ہے، تبھی تو میرے رب نے قرآن میں بیان کیا اس کو. ہاں میں مسلمان ہوں الحمدللہ، کوئی شک نہیں، لیکن مجھے ڈر رہنا چاہیے کہ یہ حرکتیں میرے اندر نہ آ جائیں. کبھی قرآن کہتا ہے کہ یہود کا ذکر آ رہا ہے، نصارہ کا ذکر آ رہا ہے، چلو بھائی آگے، میں تو مسلمان ہوں. تو پھر آپ کے میرے لیے قرآن میں بچے گا کیا؟ نہیں نہیں، یہود و نصارہ اللہ کو مانتے تھے، پیغمبروں کو مانتے تھے، پھر گڑبڑ کی. کیا گڑبڑ کی؟ وہ دیکھو بھائی، وہ ہم میں نہ آ جائے، وہ ہم میں نہ آ جائے. مشرکین مکہ اللہ کو مانتے تھے، گڑبڑ کیا کرتے تھے؟ وہ گڑبڑ ہمارے اندر نہ آ جائے. اللہ ہمارے حال پر ہم فرمائے، اور اللہ شرک کی ہر شکل سے، ہر قسم سے اللہ ہم سب کی حفاظت فرمائے. آگے اللہ سبحانہ وتعالی کی قدرتوں کا، عظمتوں کا تذکرہ. کون ہے وہ؟ اللہ العزیز العلیم، مکمل غلبہ رکھنے والا، کل علم رکھنے والا. الذی جعل لکم الارض مہدا، وہ اللہ جس نے تمہارے لیے زمین کو فرش بنایا، بچھونا. مہدا، مہد کہتے ہیں نا، مہد سے لحد تک علم حاصل کرو، ماں کی گود، اس کو فرش بنایا ہے. سبحان اللہ، اللہ نے زمین پر ہی وہ وسائل عطا کیے جہاں انسانی زندگی سہولت کے ساتھ بسر ہو سکتی ہے، ورنہ گو کہ انسان بہت سے سیاروں کو دریافت کر چکا ہے، ان میں سے ایک دو تک جانے کے لیے کتنے جتن کرنے پڑتے ہیں سب کو اندازہ ہے، لیکن موضوع فیزبل جو بنایا وہ زمین کو بنایا جہاں بندوں کی زندگی کا بسر ہونا ممکن ہے. پھر اللہ کی شان دیکھیے, اللہ کا کلام یہ بتاتا ہے کہ اللہ نے زمین کی تخلیق پہلے فرما دی. اللہ کا کلام بتاتا ہے, ہم پڑھ چکے سورہ حامیم سجدہ میں, زمین کو سجا اللہ نے پہلے دیا پھر حضرت انسان کو زمین پر بھیجا. جیسے ماں کی گود میں بچہ محفوظ محسوس کرتا ہے ہر شے مجھے یہاں سے مل جائے گی, اللہ کہتا ہے میں نے مہد بنایا زمین کو, تمہاری ضروریات کا پورا لحاظ رکھا. ہاں ایک ظالمانہ نظام میں ظالم ہوتے ہیں جو بہت سارے وسائل پر قابض ہو کر بیٹھ جاتے ہیں. اس ظلم کے خاتمے کا بیان ہونا چاہیے, اس ظلم کے خاتمے کی جد و جہد ہونی چاہیے, ورنہ رب کی زمین پر وسائل میں کبھی کمی نہیں ہے. اس ملک کا حال دیکھ لیں, ایک طرف وہ دو ہیں میں نام نہیں لے رہا ہوں سیاست دانوں کے, دونوں بیمار ہیں عوارض میں مبتلا ہیں, ایک دوسرے کو بلاتا ہے 75 کھانے اس کے سامنے رکھ دیتا ہے, وہ بیچارہ 3 ڈشوں کو بھی ہاتھ نہیں لگا سکتا دوسرا, اتنا عوارض کا شکار ہے, مشکل ہے اس کے لیے غریب کے لیے, لیکن 75 کھانے رکھے ہوئے ہیں اور کس کے پیسوں پر؟ اس قوم کے پیسوں پر. اس صوبے کا سی ایم ہاؤس چند سالوں پہلے ایک ہی دفعہ جمعہ پڑھانے کا وہاں موقع ملا تھا, غلطی سے بلا لیا تھا انہوں نے, اس کے بعد تو پھر نہیں بلایا. بہرحال 50 کھانے رکھے ہوئے تھے لنچ پہ, 50 کھانے, اور اس وقت کا سی ایم کہتا ہے یا تم وہ تو لے کر آئے نہیں, وہ تو لے کر آئے نہیں, تو کتنا کھائے گا تو, اور کس کے پیسوں پر؟ اس قوم کے پیسوں پر. یہ ظالم ہیں, جن ظالموں کی وجہ سے عوام خودکشیاں کر رہی ہے, بھوکے مر رہے ہیں بچے. اس شہر میں کچرے کے ڈھیر سے کچروں کے ڈھیر پر پھینکا ہوا کھانا صبح بچے چن کے کھا رہے ہوتے ہیں, اس ظالمانہ نظام کی وجہ سے, ورنہ میرے رب کی عطا اور اس کے وسائل میں کبھی کوئی کمی نہیں رہی. اس ظلم کے خلاف بات ہونی چاہیے, اس ظالمانہ نظام, ورنہ رب کہتے ہیں مہدا, میں نے تو مہد بنایا, جیسے ماں کی گود میں بچہ بالکل پروٹیکشن کے اندر ہوتا ہے, میں نے زمین ایسے سجائی ہے, میں نے زمین ایسے بنائی ہے, میں نے زمین پر وسائل ایسے عطا کیے ہیں. الذی جعل لکم الارض مہدا, وہ رب کے جس نے تمہارے زمین کو مہد بنایا, فرش بنایا, وجعل لکم فیہا سبلا, اور اس میں تمہارے لیے راستے بنا دیے. کبھی زمینی راستے تھے, اب فضائی راستے بھی ہیں, سمندری راستے بھی ہیں, تم پہاڑوں کو تراش کر اس میں ٹنلز بنا لیتے ہو, اور تم زیر زمین بھی چلے جاتے ہو, آسمان کی فضاؤں میں بھی چلے جاتے ہو, یہ سب راستے تمہیں اللہ نے عطا فرمائے, اس سب کے لیے وسائل اللہ نے تمہیں عطا فرمائے. لعلکم تہتدون, تاکہ تم راہ پالو. کیا مطلب؟ زمین پر ایک جگہ سے دوسری جگہ جانا چاہتے ہو, اللہ نے وسائل دے رکھے ہیں, چلے جاؤ. اللہ کا کلام یہ کہتا ہے کہ یہ زمین ہمیشہ کے لیے نہیں ہے, یہاں سے تم کبھی ایک جگہ سے دوسری جگہ 10 کلومیٹر, 20 کلومیٹر, 100,000 کلومیٹر, 2,000 کلومیٹر جا رہے ہو, یہ وقتی ہے. اس وقتی سفر کے لیے بھی اللہ نے سارے وسائل دیے, راستے بھی دیے, وسائل بھی دیے. تو جو ہمیشہ کی زندگی ہوگی, کیا خیال ہے اس کے لیے وسائل نہیں دیے ہوں گے؟ اس کے لیے راستہ نہیں سجایا ہوگا؟ بالکل سجایا ہے, سمجھایا ہے, بتایا ہے. وہ جو اللہ نے اپنے پیغمبر علیہ الصلوۃ والسلام کے ذریعے مجھے اور آپ کو اللہ نے اپنی کتاب دی ہے, اپنے پیغمبر کا اسوہ دیا ہے, وہ جو اتنا بڑا سفر ہے آخرت کی طرف ہمارا, زندگی مختصر ہے, سفر بہت بڑا ہے, بہت بڑا ہے. اس بڑے سفر کے لیے بھی اللہ نے راستے سجائے ہیں, اللہ نے وسائل عطا کیے ہیں, ان کو اختیار کرو. اسی کی دعا ہم نماز کی حرکت میں کر رہے ہیں, اہدنا الصراط المستقیم, اللہ سیدھے راستے کی ہدایت عطا فرما. کچھ منٹ میں نے آپ سے بات کرنی ہے, یہ جو ابھی حالیہ معاملہ ہوا آپ سب نے اخبارات میں پڑھ بھی لیا, اور وہ جو حلف نامے کو تبدیل کر کے ختم نبوت کے تعلق سے اس کا اقرار نامہ لانے کی کوششیں کی جا رہی تھی, ایک درجے میں معاملہ سلجھ گیا, بہت اچھی بات ہے. سب ایک پیج پر ہیں, علماء بھی ایک پیج پر ہیں, اپوزیشن بھی ایک پیج پر ہے, کچھ لوگوں نے سیاسی دکان بھی چمکائی ہے, وہ ان کا اور ان کے رب کا معاملہ ہے, لیکن پارلیمنٹ بھی لگ رہا ایک پیج پر ہے, اور حکمراں جماعت کو بھی احساس ہو گیا تو انہوں نے بھی غصے کا اظہار کر ڈالا, اور پاکستانی آرمی کا بھی بیان آ گیا, سبحان اللہ, بہت اچھی بات ہے. اور میں سب کو مبارکباد پیش کرتا ہوں کہ سب نے یک زبان ہو کر اپنے اس عقیدہ ختم نبوت کے تحفظ کے لیے آواز بلند کی, الحمدللہ رب العالمین. اور یہ قوم اس معاملے پر, اس حساس معاملے پر پہلے بھی قربانیاں دیتی رہی ہے اور انشاءاللہ دیتی رہے گی, یہ ہمارے عقیدے کا معاملہ ہے. البتہ یہ البتہ ذرا اہم ہے, ہمارا دین صرف عقیدہ نہیں سکھاتا, وہ اعمال بھی سکھاتا ہے. اور ختم نبوت کے بعد صرف عقیدہ ختم نبوت کی حفاظت ہی کی ذمہ داری نہیں ہے ہم پر، دین محمدی کی حفاظت کی ذمہ داری بھی ہم پر ہے صلی اللہ علیہ وسلم، اور اس دین محمدی کا نفاذ جو کہ رسول اللہ کا مشن تھا اور جو اب ختم نبوت کا بھی تقاضا ہے، جو خلفائے راشدین نے بھی انجام دیا، جو حضرات صحابہ کرام نے بھی انجام دیا، ختم نبوت کا وہ عملی تقاضا بھی ہم سے ہے کہ شریعت محمدی کا نفاذ ہونا چاہیے صلی اللہ علیہ وسلم۔ تو اللہ کرے ہماری پاک فوج بھی اس پیش پر ہو جو کبھی امریکہ کے لیے راستے کھولتی رہی، جس نے یہاں سے 57,000 پروازوں کو اڑنے کی اجازت دی، اور افغانستان میں عمارت اسلامی جو قائم ہو چکی تھی اس کے خلاف امریکہ اور الائیڈ فورسز کا ساتھ دیا۔ اللہ کرے کہ یہ سجدہ صحف کریں اور یہ ختم نبوت کے واقعتاً محافظ بن کر کھڑے ہوں، اور یہ ملک جو محمد الرسول اللہ کے نام پر ہم نے لیا، اس ملک میں محمد الرسول اللہ کی شریعت کے نفاذ کے لیے کھڑے ہو جائیں۔ جس پارلیمنٹ نے بحال کرا دیا اس معاملے کو، حلف نامے کو، یہی پارلیمنٹ تھی دستور ساز اسمبلی 1949 میں، جب ہم نے قرارداد مقاصد میں طے کیا سوورنٹی بلانگس ٹو اللہ سبحانہ وتعالی اینڈ نو لیجسلیشن وڈ بی میڈ ریپگننٹ ٹو دی قرآن اینڈ سننا، اس ملک میں حاکمیت اللہ کے لیے ہے اور کوئی قانون سازی قرآن و سنت کے خلاف نہیں ہوگی۔ اللہ ان اپوزیشن والوں کو بھی اور اگر سو کال حکمراں جماعت نے بھی غصے کا اظہار کر دیا کہ کس نے ظالم نے یہ تجویز دی تھی تبدیلی کی، اگر واقعتاً ان کو احساس ہو رہا ہے تو تم بھی سجدہ صحف کرو اور اس پارلیمنٹ کے اندر اللہ کی حاکمیت اس کو ثابت کر کے دکھاؤ، اور جو تم نے قوانین غیر اسلامی بنا رکھے ہیں اس پاکستان کے آئین میں جو غیر اسلامی شامل کر رکھی ہیں اس کو ختم کرنے کی بات کرو۔ الحمدللہ سارے مسلمان اور ان کے مقادر فکر کے علماء ایک پیش پر ہیں عقیدہ ختم نبوت کے تحفظ کے اعتبار سے، الحمدللہ رب العالمین۔ مگر ان علماء سے ہم پڑھتے ہیں، قرآن میں تین دفعہ ہے هو الذي ارسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله، اللہ نے اپنے رسول علیہ السلام کو بھیجا الہدى مکمل ہدایت نامہ قرآن دے کر، ودین حق مکمل نظام زندگی دین اسلام دے کر، ليظهره على الدين كله تاکہ اللہ کے رسول علیہ السلام اس دین حق دین اسلام کو کل نظام زندگی پر سسٹم آف لائف پر غالب فرما دیں۔ تو خدا را اس کے لیے کھڑے ہو، اس ملک میں قانون کے تحت اللہ اور اس کے رسول سے جنگ جاری رکھی گئی ہے سود کا نظام قائم کر کے، اس پر بھی ایک پیش پر آ جاؤ بھائی۔ بے حیائی کے سارے ڈرامے، فلمیں، ناچ گانے اور انٹرنیٹ پر گندگی کا طوفان، اس کو قانون نے اجازت دے رکھی، کھربوں نہیں تو اربوں ٹیکس لیتے ہیں یہ گندگی دکھانے کا۔ یہ کہتے ہیں 1,00,000-1.5 لاکھ روپے دو، ایک گندے ڈرامے کی قسط دکھا دو اس قوم کو۔ یہ اس ملک میں ہو رہا ہے، یہ اللہ کی کتاب کے خلاف ہے، اللہ کے نبی کی تعلیم کے خلاف ہے۔ اللہ کے بندو اس پر ایک پیش پر آ جاؤ، اس پر کوئی تحریک برپا کر دو، مطالبہ کرو وقت کے حکمرانوں سے۔ ختم نبوت کا معاملہ صرف عقیدے کا نہیں، ختم نبوت کا معاملہ عقیدے کے ساتھ ساتھ میرے اور آپ کے عمل کا ہے، میرے اور آپ کے گلی محلوں کا ہے، میرے اور آپ کے اس ملک کا ہے، میرے اور آپ کے اس نظام کا ہے، کہ اس نظام میں ختم نبوت کا تقاضا ہے کہ محمد رسول اللہ صلی اللہ علیہ وسلم کی لائی ہوئی شریعت کا نفاذ ہونا چاہیے۔ اللہ کرے کہ ہمارے دینی جماعتوں کے لیڈران، یہ مذہبی جماعتیں اور قیادتیں، سیادتیں اس پیش پر بھی جمع ہو کھڑی ہوں۔ اور ہاں، میں اور آپ عوام، میں بھی عوام میں سے ہوں، عوام نے جانے دی تھی جب یہ قادیانیت کے مسئلے کھڑے ہوئے تھے اس فتنے کے، اور ختم نبوت کے عنوان سے تحریکیں چلیں، عوام نے جانے دی، تب جا کے وہ الحمدللہ 1974 میں پارلیمنٹ کی کاروائی بھی پوری ہوئی اور ان کو غیر مسلم یا کافر قرار دیا گیا، قادیانی گروہ کو، تب عوام نے بھی جانے دی تھی الحمدللہ رب العالمین۔ عوام کو بھی کھڑا ہونا چاہیے ختم نبوت کے عملی تقاضوں کی تکمیل کے لیے کہ اس زمین پر اللہ کے رسول علیہ السلام کی لائیوی شریعت کا نفاذ ہونا چاہیے، ہم کھڑے ہوتے رہے اپنے شہر کے اندر اپنے سیاسی لیڈروں کے لیے، ہم جلاتے رہے اپنے شہروں کو آگ لگاتے رہے، ہم بجلی گیس پانی پتہ نہیں کس کس کے لیے کھڑے ہوئے۔ مرثیہ میں روتا رہتا ہوں آپ کے سامنے ہر کچھ عرصے کے بعد۔ اللہ کے بندو، ختم نبوت کا عملی مظہر اللہ کی زمین پر اللہ کا نظام قائم ہونا یہ بھی ہے۔ تو عوام کو بھی کھڑا ہونا چاہیے۔ 70 سال ہو گئے شریعت نافذ نہیں ہے اس ملک میں، بغاوت اور سرکشی ہے، اس پر بھی کھڑا ہونا چاہیے۔ یہ ختم نبوت پر ایمان کا تقاضا ہے۔ ہماری فوج کو بھی سجدہ صاف کرنا ہے، ہماری پارلیمنٹ کو بھی سجدہ صاف کرنا ہے، ہماری سیاسی جماعتوں کو بھی سجدہ صاف کرنا ہے، ہماری دینی قیادتوں کو بھی سجدہ صاف کرنا ہے، اور مجھے اور آپ کو، ہماری عوام کو بھی سجدہ صاف کرنا ہے۔ سجدہ صاف کا مطلب کیا ہوتا ہے؟ غلطی ہو گئی اس کو درست کر لو، اور وہ ایک لفظ میں ہے توبہ۔ اور وہ کیا؟ اپنے اوپر اللہ کے رسول کی شریعت کو نافذ کرنا، اپنے گھروں میں اللہ کے رسول کے احکامات کے نفاذ کی محنت کرنا، اپنے گلی محلوں میں اللہ کے نبی کی تعلیمات کے نفاذ کی کوشش کرنا، اپنے اس ملک میں اللہ کے نبی کی شریعت کے نفاذ کی جد و جہد کرنا۔ یہ ختم نبوت کے بعد میرے اور آپ کے کاندھوں پر ذمہ داری عائد ہوتی ہے۔ اللہ اس پوری قوم کو اس پہلو کے حوالے سے بھی غیرت دینی اور حب رسول صلی اللہ علیہ وسلم کا ثبوت پیش کرتے ہوئے کھڑے ہونے کی، شریعت کے نفاذ کے لیے کھڑے ہونے کی توفیق عطا فرمائے۔ آمین یا رب العالمین۔ وآخر دعوانا الحمدللہ رب العالمین۔